मो अमल का कारवायसो है पाक वतन के पास बायसो
من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم قال باری تعالی فی قرآن المجید احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون باری دیگر بلند تر صلوات برادران عزیز سب سے پہلے تو آپ کو آج کے دن کی مناسبت سے اور کل رات کی مناسبت سے مبارکباد پیش کرتے ہیں اس کے ساتھ ہی وقت کی قلت کو مد نظر رکھتے ہوئے کوشش کریں گے کہ انتہائی مختصر انداز میں مختصر وقت میں اپنے جو عرائض ہیں وہ آپ بزرگان آپ برادران کی خدمت میں پیش کر سکیں بر دیگر بلند تر صلوات برادران عزیز جیسا کہ آج یوم تاسیس کے سلسلے میں یہ پروگرام رکھا گیا ہے لہٰذا ہم کوشش کریں گے کہ جو آئی ایس او کی خصوصیات رہی جس مقصد و ہدف کے لیے آئی ایس او بنائی گئی اور آئی ایس او نے جو خدمات سر انجام دی پاکستانی کمیونٹی کے اندر عالمی سطح پر ان کا بالکل ہلکا سا جائزہ لیں اور آج کے دور میں آئی ایس او کو جن مختلف مسائل کا مشکلات کا اور سوالات کا سامنا ہے ان کو بھی مختصر انداز میں اپنی اس گفتگو میں کوشش کریں گے کہ بیان کر سکیں بار دیگر بلند تر صلوات برادران عزیز جیسا کہ آپ جانتے ہیں کہ آئی ایس او کا جو بنیادی بننے کا ہدف و مقصد تھا جو خود اس کا نسب العین بھی بتاتا ہے اور اس کی جو سابقہ جتنی کارکردگی ہے وہ بھی اس کی عیاں ہے وہ اگر ہم بیان کرنا چاہیں تو صرف دو نکات میں تعلیم اور تربیت یہ دو بنیادی اہداف تھے جن اہداف کے لیے آئی ایس او مارز وجود میں آئی اگر ہم اس کی تاریخ پر تھوڑا سا جائزہ لینا چاہیں تو ہمیں اس کی تاریخ میں یہ چیز نظر آتی ہے کہ آئی ایس او اس وقت مارز وجود میں آئی جب پاکستان کے اندر طلباء کی سطح پہ کوئی اس طرح کا سسٹم وجود میں نہیں تھا جب ملت تشیع پاکستان کے پاس بھی ملکی سطح پر کوئی بڑا پلیٹ فارم موجود نہیں تھا البتہ اس تاسیس میں ہم ایک نقطہ اور بھی ذہن میں رکھیں کہ شاید یہ وجود میں آنے والی وہ پہلی تنظیم ہو کہ جو طلباء نے خود جس کی بنیاد رکھی آج تک اگر ہم سٹڈی کریں دنیا کی تو دنیا میں جتنی تحریکیں جتنی تنظیمیں مارز وجود میں آئی ہیں تو سب سے پہلے ان کی پیرنٹ آرگنائزیشن ہوتی ہے اس کے بعد اس کا اسٹوڈنٹ سٹرکچر بنتا ہے لیکن آئی ایس او کو یہ اعزاز حاصل ہے کہ اس نے اس وقت جب ہمارے علماء جب ہمارے دیگر دانشور حضرات اس سطح پہ نہیں پہنچے تھے کہ کوئی ملکی سطح کی تنظیم یا تحریک رکھتے ہوں اس وقت آئی ایس او نے کی بنیاد رکھی گئی اور اس وقت سے آج تک آئی ایس او الحمدللہ ان دو بنیادی نکات ان دو بنیادی اہداف پر عمل پیرا ہے برادران عزیز اس کے جو مختلف سٹیپس رہے اسی تعلیم اور تربیت کے تناظر میں اس میں مختلف چیزیں نہیں جس میں ہم دیکھتے ہیں کہ جو دو پیریڈ بیان کیے جاتے ہیں آج کے اس پینل کی ڈسکشن میں بھی اس پر بات ہوئی کہ وہ دو سیشن ایک انقلاب سے پہلے کا سیشن اور ایک انقلاب سے بعد کا سیشن جب آئی ایس او کی وجود میں آئی تو اس وقت ایک سیکولر کی طرف رجحان زیادہ تھا سوشلسٹ جو بھٹو تھا وہ ظاہر ہے سوشلزم کا قائل تھا تو اس کی طرف جو رجحان تھا عام جو ہمارے شیعہ طلباء تھے یونیورسٹیز کالجز کے اندر اس طرف رجحان بڑھتا جا رہا تھا اور اپنا جو دین کی طرف رجحان تھا کالج یونیورسٹی کے جوانوں کا وہ بہت کم تھا لہذا اس کے اہداف میں ایک اہم نقطہ یہ بھی تھا کہ طلباء کو دین کے زیادہ سے زیادہ قریب کیا جائے اس کے ساتھ ہی بہت سارے جو ہمارے کالج یونیورسٹی کے جوان اپنے کالج یا یونیورسٹی میں ایڈمیشن کے لیے جاتے یا ان کے وہاں مختلف مسائل کا سامنا کرنا پڑتا تو وہاں انہیں کوئی ایسا باقاعدہ سیٹ اپ نہیں ملتا کہ جو ان کی کسی انداز میں معاملت کر سکے چاہے وہ رہنمائی کے انداز میں ہو چاہے کسی اور انداز میں لہذا آئی ایس او کی اس لیے بنیاد رکھی گئی और ISO के जो दो पीरियड हैं, पहले पीरियड में ज्यादा फोकस इस पे रहा। इंकलाब इस्लामी के बाद ISO ने फौरी तौर पे इंकलाब इस्लामी को कबूल किया और पाकिस्तान के अंदर उस वक्त से लेकर आज तक सबसे ज्यादा जिस तहरीक ने, जिस तंजीम ने उस निजाम की तरवीज के लिए कोशिशें की, अमली कोशिशें की, वो ISO पाकिस्तान। ISO पाकिस्तान ने उस वक्त इनकलाब को पाकिस्तान के अंदर मुतारिफ करवाया जब ये यहां के लोगों के लिए बिल्कुल एक नई चीज थी। लिहाजा ISO ने इसमें अपना भरपूर किरदार अदा किया, गले गले मोहल्ले मोहल्ले इमाम खुमैनी को मुतारिफ करवाया, इमाम खुमैनी की नहजत को मुतारिफ करवाया। बहुत सारे बुजुर्गान से ये सुनने में मिलता है जो उस वक्त के हैं कि इमाम खुमैनी का जो ही कोई खुतबा आता था हम फौरन उसे गली गली मोहल्ले मोहल्ले उसके प्रिंट लेकर पहुंचाते थे ताकि इमाम का जो पैगाम है वो हर गोशो किनार में पहुंच सके। लिहाजा ISO का एक जो बुनियादी रोल रहा वो क्या रहा कि रहबरियत को अमली तौर पर मुआशरे के अंदर मुतारिफ करवाना, रहबरियत के पैगाम की तरवीज करना और उस पर अमल करके उसको मजबूत करना, ये एक इकदाम रहा। दूसरा ISO की जो तारीख में हमें उस वक्त से लेकर आज तक जो नजर आता है वो इसका एक और जो रोल जिसकी तरफ रहबर मुअज्जम भी इरशाद फरमाते हैं, रहबर मुअज्जम फरमाते हैं कि शहदा की याद मनाना रुतबा शहादत से कम नहीं। लिहाजा ISO का ये तुरा इम्तियाज रहा है कि ISO ने पाकिस्तान के अंदर, चाहे वो पाकिस्तान की सतह के हों चाहे आलमी सतह के हों, शहदा की याद को जिंदा रखा। सिर्फ शहदा की याद को जिंदा नहीं रखा बल्कि शहदा के पैगाम को, शहदा के नजरिए को अमली तौर पर जिंदा रखा, उनकी उनके उन नजरियात पर अमल पैरा होते हुए उनको जिंदगी दी है। यह दूसरा काम जो ISO ने मुआशरे के अंदर किया। तीसरा जो काम ISO ने इस मुआशरे के अंदर किया वो ये किया कि ISO ने मुख्तलिफ सतहों पे जो जालिमीन थे उनसे उनको मुआशरे से रोशनास कराया मुआशरे के अंदर और उनके खिलाफ आवाज हक बुलंद की। यही वजह है कि हमें नजर आता है कि पाकिस्तान के अंदर जब शहीद कायद और शहीद डॉक्टर मोहम्मद अली नकवी ने अमरीका मुर्दाबाद का नारा बुलंद किया तो सबसे पहले जिस तंजीम ने बढ़कर इस पर अमली साथ दिया वो ISO। इस नजरिए को मुतारिफ करवाने में कि हमने जालिमीन के खिलाफ कयाम करना है, ये एक इंतहाई अहम नुक्ता है जो तारीख के अंदर हमें नजर आता है। तारीख में एक बुनियादी उसूल है और वो उसूल ये है कि अगर हम अपने वक्त की शनाख्त करें और उस वक्त के अंदर जो जालिम है उसकी शनाख्त करते हुए उसके खिलाफ आवाज हक बुलंद करें तो तब हमने वजीफे पर अमल किया। अगर हमने उस दौर के जालिम के खिलाफ आवाज हक बुलंद ना की और जो सबका अदवार में गुजरे उनके खिलाफ आवाज बुलंद करते रहे तो तब हमारे उस वजीफे का कोई फायदा नहीं है। मसलन तारीख करबला के अंदर हम अगर हम देखें, करबला के दौर में अगर कोई मुर्दाबाद नमरूद कहता है, अगर कोई मुर्दाबाद फिरौन कहता है तो उसकी अहमियत नहीं है, लेकिन करबला के दौर में अगर कोई मुर्दाबाद यजीद कहता है तो इसकी सबसे ज्यादा अहमियत। इसी तरह करबला का जब दौर गुजरता है तो करबला के बाद जो दीगर आइमा आए उन आइमा के दौर में जो जालमीन थे उन जालमीन के खिलाफ अगर उस वक्त के लोगों ने आवाज बुलंद की तो अपना वजीफा सर अंजाम दिया, अगर उस वक्त के जालमीन आइमा को उसी तरह शहीद करते रहे और हम सिर्फ मुर्दाबाद यजीद कहते रहे तो उसका फायदा नहीं। लिहाजा खुद जब हम यजीद मुर्दाबाद कहते हैं तो ये हमें वहां से दर्स मिलता है कि हमने अपने वक्त के जालिम के खिलाफ खड़ा होना, क्योंकि वो तहरीक वो नहजत वहां रुकी नहीं है, वो नहजत चल रही है। अगर आज के दौर में हम आज के जालिम के खिलाफ आवाज बुलंद करेंगे तो हम उस तहरीक उस नहजत का हिस्सा। लिहाजा ISO पाकिस्तान का जो एक बड़ा कारनामा रहा वो ये रहा कि ISO पाकिस्तान में दुनिया के अंदर आलमी इस्तेमार व इस्तकबार की निशानदेही की और उसके खिलाफ आवाज हक बुलंद की। इसके साथ साथ जो दुनिया में जिन जालिमीन ने मुख्तलिफ अकवाम का इस्तेहसाल किया और जो अकवाम मजलूम ठहरी उनके उनके लिए आवाज हक बुलंद की, उनका साथ दिया, उनका भरपूर अंदाज में साथ दिया, ये यीशु का तुरा इम्तियाज रहा। आईएसओ पाकिस्तान ने अपने आप को कभी भी लोकली कंसीडर नहीं किया और ना इसका रोल जो है वो कभी लोकली रहा, बल्कि आईएसओ पाकिस्तान ने हमेशा से अपने आप को आलमी नहजत का हिस्सा तसव्वुर किया। यही वजह है कि आईएसओ का जो कारहाए नुमाया हमें नजर आते हैं उनमें आलमी जहद नजर आती है, उनमें अगर इस्तेमार व इस्तकबार के खिलाफ आवाज नजर आती है आलमी सतह पे, मजलूमीन की सपोर्ट नजर आती है आलमी सतह पे, आलमी सतह पे जिस जिस मंतके के अंदर जो जो इनकलाबी व नहस्ती तहरीक उठी, जो भी जालमीन के खिलाफ तहरीक उठी, आईएसओ पाकिस्तान ने उसको सपोर्ट किया, उसके हक में आवाज बुलंदी, ये आईएसओ का तुरा इम्तियाज रहा। आईएसओ का जो एक और तुरा इम्तियाज रहा है वो यह है कि आईएसओ ने तरबियत का जो बेहतरीन और वाजे और सही मफहूम है वो बयान किया। आईएसओ ने कभी भी तरबियत का इनफरादी पहलू बयान नहीं किया, कभी ये नहीं कहा कि तरबियत ये है कि नमाजें ज्यादा पढ़ते रहो, तरबियत ये है कि रोजे ज्यादा रखते रहो, नहीं, आईएसओ पाकिस्तान ने तरबियत का जामे मफहूम बयान किया, वो जामे मफहूम के जिसमें इनफरादी इबादत भी थी और इज्तमाही इबादत भी थी, जिसमें इज्तमाईयत का शऊर और इज्तमाईयत के हवाले से आगाही और इज्तमाईयत के हवाले से तड़प मौजूद थी, वो आईएसओ की तरबियत थी, ये आईएसओ का तरबियती निजाम रहा है। इसके अलावा जो किसी भी तंजीम या तहरीक की मजबूती होती है, खुद रहबर मुअज्जम जो बसीज के बारे में कहते हैं वो क्या कहते हैं कि बसीज की जो खासियत है वो उसका नजरिया है, वो उसकी फिक्र है, बस आईएसओ का जो खासा रहा है वो इसका यही नजरिया और यही फिक्र रही है। अगर हम ये देखना चाहते हैं कि आईएसओ मजबूत है या नहीं है तो हमें ये देखना होगा कि आईएसओ अपने उस नजरिया पर कारबंद है या नहीं, अगर हमने उस नजरिया पर कारबंद है तो हम इस चीज पे आंखें बंद करके यकीन कर लें कि हाँ आईएसओ आज भी मजबूत है, कि तारीख के अंदर जो 40-50 साल का सफर है इतना बड़ा सफर करने के बावजूद भी आईएसओ अपने उस आइडियोलॉजी और उस नजरिया से हटी नहीं, आईएसओ आज भी मजबूती से उस नजरिया पर कारबंद है। यही वजह है कि पाकिस्तान के अंदर खुद रहबरियत को भी जो सबसे ज्यादा उम्मीदें वाबस्ता हैं वो पाकिस्तान आईएसओ पाकिस्तान से, लिहाजा आईएसओ पाकिस्तान का ये खासा रहा है और ये रहना चाहिए। आईएसओ पाकिस्तान के एक जो खुद आइडियोलॉजी की बुनियाद पे जो एक और खासियत है वो इसके बरनामे की है। बहुत औकात मुख्तलिफ सवालात आप जवानों को सुनने में मिलते होंगे कि आईएसओ का बड़ा भारी बरनामा है, बड़ा हैवी बरनामा है, कि एक तालिब इल्म जो है उसके बस में नहीं है कि इतनी चीजों को कवर अप कर सके, लेकिन आईएसओ ने अपने इस बरनामे से अमली तौर पे एक प्रोसेस से जवान को गुजारा है। यही वजह है कि जो आईएसओ से जवान निकलता है वो उसकी ज्यादातर तरबियत उन दरूस की वजह से नहीं होती है, बल्कि ज्यादातर तरबियत उस बरनामे में से अमली तौर पर गुजरने में होती है। मसलन कभी कोई रैली मुजाहरा होगा, कभी दुआ का प्रोग्राम होगा, कभी कोई दर्स दरूस चल रहा होगा, तो कभी कोई सेमिनार हो रहा होगा, कभी मानवीयत की बात हो रही है तो कभी इज्तमाईयत की बात हो रही होगी। इस अंदाज में जो मुख्तलिफ बरनामा है, कभी कोई लोकली सतह का इशू है तो कभी कोई आलमी सतह का इशू है। यही वजह है कि आज हम देखते हैं कि जो जवान आईएसओ से निकला है, आज आप जायजा लेने बैठ जाएं तो पाकिस्तान के अंदर जितनी तंजीमें जितनी तहरीकें उनसे निकले हुए अफराद को मिलाएं और आईएसओ पाकिस्तान से निकले हुए अफराद को मिलाएं तो हम वाजे तौर पर इस नुक्ते पर पहुंचेंगे कि हाँ, जो आईएसओ पाकिस्तान से जवान निकला है वो इज्तमाई तौर पर, वो नजरियाती तौर पर, वो इनफरादी तौर पर, वो मानवी तौर पर, वो हर लिहाज से बाकियों से ज्यादा मजबूत है। आईएसओ के अंदर एक जो और चीज रही वो इसका अमूमन सीनियर बड़ी खूबसूरत इसकी मिसाल दिया करते हैं, इसके जारी पानी वाली है कि आईएसओ का ये जो वन ईयर प्रोसेस है जहां इसके बहुत सारी मुश्किलात हैं वहां इसकी सबसे बड़ी खूबी और सबसे बड़ा प्लस यह है कि हर साल नया जवान आता है, नए जोश जज्बे के साथ आता है, नए बलबले के साथ आता है, उसी नजरिया और उसी आइडियोलॉजी को लेकर आगे चलता है। अमूमन एक सवाल होता है कि आईएसओ को पाकिस्तान के अंदर 40 से 45 साल का सफर हो गया है, लेकिन आज तक आईएसओ इनकलाब नहीं लेकर आई। तो बरादरान अजीज, आईएसओ की तासीस में और इसके नस्बुल ऐन में खुद जब हम देखते हैं तो इसका जो दायरा कार है वो हमें तुलबा की सतह का नजर आता है। और तुलबा की सतह पे अगर हम आज जायजा लेने बैठे, मुख्तलिफ शख्सियात जो आज भी आईएसओ से इख्तलाफ रखती हैं वो भी इस पर काने हैं कि तुलबा की सतह पर इतना मुनज्जम और इतना तरबियती बेहतरीन किस्म का बरनामा और कोई ऑर्गेनाइजेशन नहीं रखती है। लिहाजा आईएसओ ने इस बरनामे के जरिए ऐसे जवान दिए कि उनमें से हर एक ऐसा जवान था जो पूरी मिल्लत के अंदर इंकलाब लाने का हौसला, जज्बा, हिम्मत और ताकत रखता। आगे जो मुश्किल रही वो मुश्किल यह रही कि आईएसओ का दायरे कार सिर्फ तालिब इल्म की सतह तक का था, लिहाजा आईएसओ ने जब वो तालिब इल्म था उस वक्त तक उस पर काम किया, लेकिन जब वो तालिब इल्म ना रहा तब आगे मिल्लत का काम था कि मिल्लत उसको जज्ब करती और उससे इस्तेफादा करती। आज अगर हम देखें कि जब हमें ऊपर की सतह पे भी इजतमाई सेटअप के साथ साथ नजर आती है तो बहुत सारे लोग हमें उस वक्त के नजर आते हैं जो बहुत बड़ा इजतमाई रोल करते हैं। आज पाकिस्तान के अंदर मुख्तलिफ सेटअप्स का हम जायजा ले लें जो इजतमाई सतह पे काम कर रहे हैं, चाहे शहदा के हवाले से है, चाहे हेल्थ के हवाले से है, चाहे एजुकेशन के हवाले से है, तो उनकी बुनियाद में हमें आईएसओ पाकिस्तान के फारिग तहसील जवान जरूर नजर आएंगे। वो जो सोच लेकर निकले हैं वो सोच इस सिस्टम से फूटी है, वो सोच इस सिस्टम से निकली है, उसी सोच पर अमल करते हुए आज वो इस नहज पर पहुंचे हैं कि वो उस मुआशरे के अंदर मुख्तलिफ सिस्टम्स के जरिए काम कर रहे हैं। लिहाजा आईएसओ का जो एक बड़ा काम रहा वो इस सतह पर रहा। कुछ सवालात जो यहाँ पे पैनल की डिस्कशन में भी रहे और ब्रादरान ने माशाल्लाह जो हमारे बुजुर्गान आए हुए थे बड़े खूबसूरत और एहसन अंदाज में उन सवालात को एड्रेस किया, उनमें थोड़ी सी एडिशन के साथ अपना हिस्सा डालते हुए दो तीन सवालात में मैं इजाफा करना चाहूँगा। उनमें एक सवाल मौजूदा तालीमी सूरत हाल पे हुआ कि आज जो आईएसओ में लोग नहीं आ रहे हैं तो उसकी बड़ी वजह यह है कि आईएसओ के लोगों का जो आईएसओ के मेंबरान हैं उनकी तालीमी सूरत हाल कम है। हमारे ब्रदर अजीज फरूख सजाद भाई ने इसका बड़ा खूबसूरत जवाब दिया कि बहुत सारी चीजें ऐसी होती हैं जो प्रोपेगंडे के तहत फैलाई जाती है। जाहिर है कि जब दुश्मन ने इस सिस्टम की ताकत देखी कि आज पाकिस्तान के अंदर जितने इजतमाई काम हो रहे हैं उनकी जो जड़ें हैं वो आईएसओ से मिलती हैं, तो हमें ये नहीं भूलना चाहिए कि दुश्मन हाथ पर हाथ रख के बैठ गया जाएगा या बैठ गया होगा, बल्कि दुश्मन ने भरपूर कोशिश की कि इस सिस्टम को कमजोर करे मुख्तलिफ अंदाज से, कभी एक्सटर्नल अवामिल के जरिए, कभी इंटरनल अवामिल के जरिए। लिहाजा ये खुद एक सोच की जो डिलीवरेंस है ये उसी प्रोपेगेंडा का नतीजा है। आज अगर मैं वाजे करना चाहूं, मैं सिर्फ एक स्टूडेंट की मिसाल दूंगा, बाद में अगर आप दोस्त कुछ चाहें तो उससे रब्ता भी कर सकते हैं। उस जवान पर आईएसओ ने मेहनत की, आईएसओ ने उसकी तालीमी उसमें मुआवनत की, उसकी रहनुमाई की, आज वो खुद भी माशाल्लाह पीएचडी कर रहा है और उस दोस्त सिर्फ उस एक दोस्त के तवस्सत से 30 ब्रादरान इस वक्त पीएचडी कर रहे हैं जो सिर्फ इसी साल में गए हैं फॉरन, 30 जवान सिर्फ उस एक जवान के तवस्सत से। ऐसी मिसालें अगर हम मुआशरे में ढूंढना चाहिए हमें कई मिलेंगी, हजारों की तादाद में मिलेंगे कि जो लोग कहेंगे कि हमारी अगर आज तालीमी सूरत हाल बेहतर है तो वो इस वजह से है कि हम आईएसओ से मरबूत रहे। आज जो हमारे मरकजी एजुकेशन सेक्टर हैं वो गोल्ड मेडलिस्ट हैं। आज मरकजी काबीना के 2-3 अफराद ऐसे हैं जो अपनी क्लास के टॉपर हैं और भरपूर अंदाज में मरकजी सतह पर फालियत दिखा रहे हैं। बहुत सारे हमारे डिवीजनल सदूर ऐसे हैं, बहुत सारे हमारे डिवीजनल काबीनाओं के दोस्त ऐसे हैं जो तालीमी सूरत हाल में अपनी क्लास में लीड कर रहे हैं। यह आईएसओ का रोल रहा। تعلیمی انداز میں. لہذا یہ صرف اور صرف ایک سوچ کی ڈیلیورنس ہے، ادروائز اس کی کوئی پریکٹیکل حقیقت کچھ. مجھے خود کافی سارے ایسے جوان ملے جب مختلف یونٹس اور ڈویژن میں جانا ہوا، جنہوں نے اس چیز کا اظہار کیا کہ ہم تعلیم چھوڑ چکے تھے، آئی ایس او نے ہمیں اس پہ مجبور کیا کہ ہم اپنی تعلیم جاری رکھیں. آئی ایس او کی وجہ سے آج ہم اپنی تعلیم کو کنٹینیو کریں. آج ہم دیکھتے ہیں تو ہمیں ڈویژنل صدور اور جو مرکزی کابینہ کے دوست ہیں ایم فل کی سطح کے نظر آتے ہیں. دوسرا جو نقطہ تھا وہ آئی ایس او کے سکڑنے اور اٹریکشن کی بات تھی. کسی بھی معاشرے کے اندر کسی چیز کا تجزیہ کرنا ہو تو اس میں صرف ایک فیکٹر کو نہیں دیکھا جاتا، اس میں ملٹیپل فیکٹرز کو دیکھا جاتا ہے. مثلا آج اگر یہ صورتحال، اگرچہ میرا خود نقطہ نظر ایسا یہ ہے کہ آئی ایس او پاکستان توسیع کے مرحلے میں بھی کافی بہتر صورتحال پر موجود ہے، اتنی بہتر صورتحال کہ آپ تاریخ آئی ایس او کی تاریخ کا اندازہ لگائیں کہ کتنے اسے بیرونی سطح پہ، ملکی سطح پہ مشکل حالات کا سامنا آیا، انٹرنلی مشکل حالات کا سامنا آیا، اس کے باوجود آئی ایس او اس نظریے پر بھی کاربند ہے اور اپنے توسیع کے عوامل بھی 1000 سے زیادہ سٹرکچر کی حامل ہیں. اس میں کچھ نکات جو عام معاشرے میں پائے جاتے ہیں، ہمیں اس چیز کا بھی خیال رکھنا ہے، ان چیزوں کو سامنے رکھتے ہوئے انالیسز کرنا. انالیسز میں ہم صرف یہ نہیں کریں گے کہ آئی ایس او کل کہاں تھی اور آج کہاں ہے، انالیسز میں ہم اس چیز کو دیکھیں گے کہ آئی ایس او آج کہاں کھڑی ہے اور آئی ایس او کے ساتھ جو سیٹ اپس ہیں وہ آج کہاں کھڑے ہیں. آج کا جائزہ لیں گے، آج میں جو مختلف تحریکیں مختلف تنظیمیں ہیں وہ کہاں پہ کھڑی ہیں. ایک خود پاکستان کے اندر آپ جائزہ لیں آج سے 20-25 سال پہلے تعلیمی برنامے کا اور آج کے تعلیمی برنامے، واضح فرق نظر آ جاتا ہے. آج سے 25-30 سال پہلے اینول برنامہ تھا، آخری 2 مہینوں میں تیاری کریں اور پاس ہو جائیں، اچھے نمبروں میں پاس ہو جائیں. آج یہ ہے کہ آپ 2-3 چھٹیاں کریں اور آپ کا نام نوٹس بورڈ پہ لگا ہوا ہوتا ہے کہ جی آپ کو سٹرک آف کر دیا جائے گا. یہ آپ کے تعلیمی برنامے کی صورت حال بنی ہوئی. آج ایک جوان، ایک بالکل بچہ صبح علیحدہ جاتا ہے، سیکنڈ ٹائم پھر علیحدہ اکیڈمی میں جاتا ہے، شام میں پھر علیحدہ ٹیوشن رکھی ہوئی ہے اس نے. یہ خود دشمن کی ایک سازش ہے جس میں انسان کو مشین بنایا جا رہا ہے، جس میں انسان کو انسان نہیں، انسان کو ایک نحسی فرد نہیں، انسان کو ایک انقلابی فرد نہیں، بلکہ ایک ایسی مشین بنانا اس کا ہدف و مقصد ہے کہ جو لوگ، جن لوگوں نے یہ تعلیمی برنامہ دیا ہے وہ اس مشین سے اپنا استفادہ کر سکے. لہذا ہمیں اس چیز کو بھی دیکھنا. دوسرا جو عام معاشرے کے اندر تنظیموں کے بارے میں ویو بنا دیا گیا ہے، نظریہ بنا دیا ہے، بدقسمتی سے جو سیکولر تنظیمیں تھیں یا جو لڑنے جھگڑنے والی تنظیمیں تھیں ان کی وجہ سے آج کسی الہی سیٹ اپ کے پر بھی کوئی یقین نہیں کرتا. لوگ کہتے ہیں کہ جو تنظیموں میں جاتے ہیں وہ بگڑ جاتے ہیں، وہ یہ کرتے ہیں، وہ کرتے ہیں. اس طرح کا جو تنظیمی کا ویو ہے اس نے بھی معاشرے کے اندر بہت نیگیٹو رول پلے کیا، اسی وجہ سے کافی سارے لوگ جو ہیں وہ تنظیم میں نہیں. ایک اور اہم فیکٹر معاشرے کے اندر ثقافتی جنگ کا ہے. آج سے 30 سال پہلے ہم دیکھ لیں کہ معاشرے کی کیا صورت حال تھی اور آج کے دور میں ہم دیکھ لیں، ہمیں واضح فرق نظر آ جائے گا. یہ جو فساد کا معاشرہ پھیلایا گیا ہے، یہ جو بے حیائی کا معاشرہ پھیلایا گیا ہے، اس کی وجہ سے بہت سارے جوانوں، یہ صرف اور صرف جوانوں کو پھسلانے کے لیے، یہی وجہ ہے کہ بہت سارے جوان اپنے دین کی طرف راغب بہت کم ہیں. خود ایک نقطہ جس کی جانب پہلے بھی میں نے اشارہ کیا وہ اختلافات کا ہے. آج سے 30 سال پہلے ہم قومی وحدت کی صورتحال چیک کر لیں، آج قومی وحدت کی صورتحال چیک کر لیں، اس سے بھی آئی ایس او متاثر. اور لاسٹ والا نقطہ بھی وہی ہے کہ جو میں پہلے گزارش کر رہا ہوں، دشمن کی اس خود سازش کا کہ جب کسی کو پتا چل جائے کہ کس کے اندر کے، دیکھیں اگر ہم میں سے کسی کے پاس قیمتی مال ہو نا، قیمتی ہیرا ہو، تو وہ اس کی بڑی حفاظت کرے گا. اور جس کو پتا چل جائے کہ اس کے پاس قیمتی ہیرا ہے وہ بھرپور کوشش کرے گا کہ وہ ہیرا اس سے چھینے. پہلی کوشش کیا کرے گا، وہ ہیرا اس سے چھین کے اپنے استعمال میں لائے. اس میں ناکام ہوگا تو پھر یہ کرے گا کہ کم از کم ہیرا اس سے جائے، اس کی وہ طاقت میں نہ آئے. لہذا آج دشمن نے یہی کام کیا. یہ معاشرے میں فساد پھیلا کے، ثقافتی جنگ پھیلا کے ایک جوانوں کو اس نے اپنی جانب راغب کرنے کا پلان کیا، دوسرا یہ کہ یہ جو جوان جو دین کی جانب راغب ہیں ان کو وہاں سے نکال دیں، دین کی جانب راغب نہ ہوں۔ یہ ایسو کی اٹریکشن اور توسیع کے حوالے سے جو پہلو تھا۔ تیسرا اور یہ آخری سوال کے طور پہ کہ ایسو کیا ہے، ہم دیکھتے ہیں کہ معاشرے کے اندر مختلف ویوز بنا دیے گئے ہیں، ہمیں ایسو کا حقیقی ویو دیکھنا ہوگا۔ حقیقی ویو دیکھنے کے لیے ہمیں ایسو کی تاریخ، اس کے نظریہ، اس کی آئیڈیالوجی کا مطالعہ کرنا پڑے گا، اس کے سابقہ کار ہائے نمایاں کا مطالعہ کرنا پڑے گا۔ لہذا آج ایسو کے بارے میں دو سوالات کیے جاتے ہیں کہ ایسو کے نسب اور بڑے نیچرل وے میں، ایسے نیچرل وے میں کہ کسی کو شک بھی نہ پڑے کہ یہ کوئی پروپیگنڈے کا حصہ، اور ہم جیسے کئی سادہ لوح افراد اس پروپیگنڈے میں شامل بھی ہو جاتے ہیں۔ اہم ترین ہوتا ہے دشمن کے پروپیگنڈے کو سمجھنا۔ آج پروپیگنڈا کیا جاتا ہے کہ جی آپ کے تو نسب العین میں تعلیم ہے، آپ ذرا تعلیم کے اپنا کام بتائیں، آپ تو ایک سیاسی آرگنائزیشن بن گئے ہیں نا۔ پہلے تو اس لفظ سیاسی کی وضاحت ہونی چاہیے۔ شہید ڈاکٹر کا مجھے ایک فرمان یاد آ رہا ہے کہ جب شہید ڈاکٹر محمد علی نقوی نے پاکستان کے اندر مرد آباد امریکہ کا نعرہ لگایا تو لوگوں نے کیا کہا کہ بھئی تم اپنا کام کرو، اگر تم نے دین کا کام کرنا ہے تو وہ کرو، یہ کس سیاست میں پڑ گئے ہو۔ لہذا شہید ڈاکٹر محمد علی نقوی نے کیا کہا، شہید ڈاکٹر نے کہا کہ اگر آج کے دور میں امریکہ مرد آباد کہنا سیاست ہے تو یزید مرد آباد کہنا بھی سیاست ہے۔ لہذا سیاست سے مراد بنیادی طور پہ یہ اجتماعی مفہوم لیا جاتا ہے۔ ایسو کا یہ ترہ امتیاز ہے کہ ایسو ماضی میں بھی اس سیاست میں آگے آگے رہی ہے، اس ان اجتماعی معاملات میں آگے آگے رہی ہے، اور آج بھی اللہ کا شکر ہے کہ آج بھی ان اجتماعی معاملات میں آگے آئے۔ ورنہ ایسو کی اگر ہم عام مرجع سیاست کا جائزہ لیں، جسے ہم کہتے ہیں کہ یہ ووٹ دینا ہے، یہ انتخابی مرحلہ ہے، عام پبلکلی جو سیاست ہے اس کا اگر ہم جائزہ لیں تو ایسو کی تاریخ میں کبھی نہیں رہا کہ ایسو نے کوئی اپنے کینڈیڈیٹ کھڑے کیے ہوں کہ یہ جی ہمارا ایم این اے کے لیے کینڈیڈیٹ ہے، یہ ہمارا ایم پی اے کے لیے کینڈیڈیٹ ہے، کبھی ایسا نہیں۔ پھر کیوں کہا جاتا ہے کہ ایسو سیاسی آرگنائزیشن بن گئی؟ اسی وجہ سے کہ لوگ آپ کو اس اجتماعی شعور سے نکالنا چاہتے ہیں، وہ آپ سے یہ جو آپ کی روح ہے یہ چھیننا چاہتے ہیں کہ جب یہ ہم اس سے اس کی روح چھینیں گے نا، پھر یہ جو جسم ہے یہ بے شک رہے اس کا کوئی فائدہ نہیں، پھر یہ ایک این جی او ٹائپ بن جائے گی۔ آج مختلف سی بہت ساری این جی او ایجوکیشن پہ کام کر رہی ہیں، ہیلتھ پہ کام کر رہی ہیں، مختلف سوشل پروجیکٹس پہ کام کر رہی ہیں۔ ایسو کا جو ترہ امتیاز رہا ہے وہ اس کا یہ انقلابی و نہستی پہلو رہا ہے کہ ایسو نے اس روح کو زندہ رکھا ہے، کل بھی زندہ رکھا تھا، آج بھی اس روح کو زندہ رکھا ہے، اور انشاءاللہ ہمیشہ زندہ رکھے رہے گے۔ آپ میں سے بہت سارے جوان جو آج یہاں بیٹھے ہیں، کل جنہوں نے اس قوم کو لیڈ کرنا ہے، آرگنائزیشن میں مختلف ذمہ داریوں پہ آنا ہے، ہمیں یہ کلیئر ہونا چاہیے کہ جو بندہ بھی یہ بات کرے کہ ایسو سیاست سے دور ہونی چاہیے، اس کا مطلب وہ ووٹنگ والی سیاست نہیں ہے، اس کا مطلب یہ اجتماعی سیاست ہے، لہذا وہ آپ سے یہ روح کھینچنا چاہتے ہیں۔ ہم جنہیں نائب امام مانتے ہیں، جنہیں اپنا رہبر، جنہیں اپنا لیڈر مانتے ہیں، ہم ان سے اس معاملے میں رجوع کرتے ہیں کہ وہ کیا فرماتے ہیں۔ رہبر معظم طلباء کے ایک اجتماع سے مخاطب ہوتے ہوئے کہتے ہیں کہ وہ شخص طالب علم ہی نہیں ہے، پھر کہتے ہیں نہیں وہ انسان ہی نہیں ہے جو یہ سیاسی اور اجتماعی شعور نہیں رکھتا۔ یعنی صرف یہ نہیں کہ وہ طالب علم نہیں ہے، بلکہ کیا وہ انسان ہی نہیں ہے جو یہ اجتماعی اور سیاسی شعور نہیں رکھتا، جسے یہ شعور نہیں ہے کہ اس وقت دنیا کے گوش و کنار میں کیا ہو رہا ہے، جسے یہ شعور نہیں ہے کہ دنیا کی ظالمہ جابر طاقت مظلومین کا استحصال کر رہی ہے، جسے یہ شعور نہیں ہے وہ کیا ہے؟ انسان ہی نہیں۔ یہ ہمیں حدیث میں بھی ملتا ہے کہ جب کوئی شخص اس حالت میں صبح کرے کہ وہ مسلمانوں کے امور سے غافل ہو تو وہ ہم میں سے نہیں ہے۔ لہذا ہمارا جو یہ نظریہ ہے یہ مضبوط بنیاد ہے۔ دشمن جتنے بھی कोशिश करें जितना भी हर पे इस्तेमाल करें, हमने इस नजरिए को नहीं छोड़ना, हमने एजुकेशन की एनजीओ नहीं बनना है कि जिसका हदफ यही है कि उसने मुआशरे के अंदर एजुकेशन को प्रमोट करना। हाँ, ये हमारा एक बुनियादी हदफ जरूर है, जहां रहबर मुअज्जम तालिब इल्म के लिए ये इज्तमाईयत की बात करते हैं, वहीं रहबर मुअज्जम तालिब इल्म के लिए इल्म की भी बात करते हैं। रहबर मुअज्जम कहते हैं कि तालिब इल्म का तकवा ये है कि उसकी राह में जो चीज भी, उसके इल्म की राह में जो चीज भी रुकावट बने उससे गुरेज करे, ये तालिब इल्म का तकवा है। लिहाजा हमने कहीं भी अफरात और तफरीद का शिकार नहीं होना, हमने अपना ये जो हुस्न है हमारा के हमारा इज्तमाई जो पहलू है, हमारा ये जो नहस्ती व इनकलाबी पहलू है, ये आईएसओ पर हमेशा गालिब रहना चाहिए। हमारा ये हुस्न है, हमारा ये एजाज है, और हमें इस एजाज को मजबूती से थामना चाहिए, मजबूती से इस पर बरकरार रहना चाहिए। मैं फिर कहूंगा कि इसका मतलब ये हरगिज नहीं है कि हम अपनी तालीम छोड़ दें। अक्सर एनालिसिस किया गया है कि जिन दोस्तों की तालीम में सूरत हाल बेहतर नहीं होती है उसकी क्या वजह होती है, तो उसके रिजल्ट में हमें यही नजर आता है कि कभी भी तंजीम रुकावट नहीं मिली, बल्कि बहुत सारा वो जो फारिग वक्त था तंजीमी उमूर से, और जो वो मुख्तलिफ दोस्तों के साथ बैठ के गप शप चाय पीने खाना खाने में गुजार देते थे, वो वक्त बायस बना उस चीज का। लिहाजा हमें क्या करना चाहिए, हमें अपनी तालीम और तंजीम के दरमियान बैलेंस रखते हुए इस नहस्ती व इनकलाबी पहलू को आगे बढ़ाना चाहिए। जिस दिन ये नहस्ती, ये इनकलाबी, ये इज्तमाई पहलू आईएसओ से निकल गया, उस दिन समझे कि आईएसओ मुर्दा जिस्म लगती है, चाहे वो जितने फलाही काम कर, वो फिर एक एनजीओ है, वो एक नहस्ती व इनकलाबी तहरीक नहीं। लिहाजा ये ऐसा अहम पहलू है नहस्ती व इनकलाबी होना कि हम देखते हैं कि जब मजलिस खबरगान के इंतखाबात होते हैं तो रहबर जो मजलिस खबरगान को नसीहत करते हैं वो क्या करते हैं कि आपको नहस्ती व इनकलाबी होना चाहिए, आपको इनकलाबी अंदाज में सोचना चाहिए, इनकलाबी अंदाज में अमल करना चाहिए। ये वो पहलू है जिसके जानिब हमने हमाता मुतवज्जे रहना है। एक आखिरी नुक्ते के तौर पर जो रहबर मुअज्जम, मैं आज रहबर मुअज्जम का एक फरमान पढ़ रहा था उसकी रोशनी में, रहबर मुअज्जम हैं कि इस्तेमार जो कोशिश कर रहा है वो ये कर रहा है कि वो हमारे जवानों में से के अंदर से एक जज्बा छीन ले और दूसरी उम्मीद छीन ले। हमारे जवानों से ये दो चीजें छीन ले। आज इस्तेमार जितना काम कर रहा है, चाहे वो सकाफती है चाहे वो अस्करी है, वो हमें मायूस करना चाह रहा है। लिहाजा मायूसी की बात करना कुफ्र है, हमें नहीं करनी चाहिए मायूसी की बात। अल्हम्दुलिल्लाह आज मिल्लत तशय्यु पाकिस्तान की सूरत हाल बहुत बेहतर है, 30-40 साल पहले अंदाजा लगाएं क्या मिल्लत तशय्यु की सूरत हाल थी, आज मिल्लत तशय्यु की इत्तमाई सूरत हाल चेक करें, बड़ी मजबूत सतह पे आज अल्हम्दुलिल्लाह मिल्लत तशय्यु खड़ी। चाहे आलमी सतह पे हम देखें आज मिल्लत तशय्यु आलमी सतह पे लीड कर रही है, जो आलमी इस्तेमारी व इस्तकबारी ताकतें जो कल पूरी दुनिया का अपने आप को ये समझते थे कि हम इस पूरी दुनिया के चाचे मामे हैं, आज वो इस चीज में मजबूर हुए हैं कि आज इनकलाब इस्लामी के साथ बैठे। ऐसा नहीं है कि खुद से फैसले करते रहे, आज वो इस चीज में मजबूर है कि मिल्लत तशय्यु के साथ बैठे। आज हमें अल्हम्दुलिल्लाह लबनान की सूरत हाल है, शाम की सूरत हाल है, यमन की सूरत हाल है, हर जगह पे हमें मिल्लत तशय्यु एक मजबूत सूरत हाल है। लिहाजा मायूस नहीं होना चाहिए, हमें उम्मीद रखनी चाहिए। जवान उम्मीद का मरकज और महवर होता है, अगर जवान से उम्मीद खत्म हो गई कौन आगे मामलात बढ़ाएगा। लिहाजा मैं बुजुर्गान से भी ये इल्तमास करूंगा, कत अन मायूसी की बातें किसी भी प्लेटफॉर्म पे ना करें, हत्ता अपने निजी महफिल में भी ना करें, निजी महफिल में भी ना करें। कुजा ये कि हम किसी इस्तेमाल कौम को उम्मीद दें, जवानों को उम्मीद दें। लिहाजा हमारे जवानों को इस चीज पे फखर होना चाहिए कि आज अल्हम्दुलिल्लाह जो हमारी आलमी चेहरा है, मुल्की चेहरा है, दोनों चेहरे बड़ी मजबूत सतह पे मौजूद है। अल्हम्दुलिल्लाह मिल्ला ने बड़ा अच्छा सफर किया है और बड़ा अच्छा सफर आगे कर रही है। बस हमें इस चीज का ख्याल रखना है कि हम अपना रोल, अपना हिस्सा किस अंदाज में बेहतरीन तौर पर प्ले कर सकें। हमें अगर हम इस नहस्ते व इनकलाबी पहलू से हट कर रहे, चाहे डॉक्टर बन गए, इंजीनियर बन गए, हत्ता एक साइंटिस्ट भी बन गए, तो वो इस्तेमार की खिदमत कर रहे हो। इस्तेमार को साइंटिस्ट चाहिए, डॉक्टर चाहिए, इंजीनियर चाहिए, हम इसमें जितना प्रमोट हो जाएंगे हम तो इस्तेमार की खिदमत करेंगे। लिहाजा जो चीज इस्तेमार के लिए खतरा है वो हमारे जवानों का दीन से मुंसलिक होना, वो इस नहस्ती व इनकलाबी अंदाज में सोचना और इससे मरबूत रहना। इस पहलू को हमने कतन अपने हाथ से नहीं जाना। लिहाजा रहबर मुअज्जम ने जिन दो चीजों की जानिब हमें मुतवज्जे किया है, इंशाअल्लाह हम अपने आप को, क्योंकि ज़ाहिर है रहबर मुअज्जम नायब इमाम की हैसियत से मौजूद हैं, अपने आप पर वाजिब समझते हुए कि इन दो चीजों, चाहे वो जज्बा उम्मीद, इन दोनों चीजों को मजबूती से थाम कर इनकलाबी और नहस्ती अंदाज में सोचते हुए और अमल करते हुए हमने आगे बढ़ना। वस्सलामु अलैकुम व रहमतुल्लाह।